हेलो नमस्ते अनि स्वागत छ श्रोता साथी, आज युवा संसार रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा उपस्थित भइसकेको छ। आज आइतबार ठिक एक बजी हो र युवा संसारमा तपाईँहरूलाई साथ दिइरहेको छु म गङ्गा,
त्यसै गरेर म लोकसफल।
अनि श्रोताहरू, आज विक्रम सम्बत 2070 साल असार 2 गते, त्यसै गरी 2013 सालको जुन 16 तारिक परेको छ आजदेखि ठिक रेफ्युजी विक जुन हामीले होइन भोग्दै गरेको आजदेखि सुरु भएको छ। आजदेखि ठिक 22 तारिकसम्म, अर्को अब कम आउने स्याटरडेसम्म होइन, पक्का पनि हामीलाई सुन्दै रहनुहोला। आज हामीले घण्टाको कार्यक्रम लिएर आएको छौँ सधैँ चाहिँ, र हामीले तपाईँले यदि आज हामीलाई सुन्न चाहनुहुन्छ, लाइभ सुन्न चाहनुहुन्छ, संसारभर जुनै कुनाबाट पनि सुन्न चाहनुहुन्छ भने हामीलाई www.radio.adelaide.edu.au गएर हामीलाई लाइभ सुन्न सक्नुहुन्छ संसारको जुनै कुनाबाट पनि। र यदि तपाईँले आज हामीलाई सुन्न सक्नु भएन, भ्याउनु भएन, व्यस्त रहनुहुन्छ भने तपाईँले हाम्रो विभिन्न हुन्छ नि हाम्रो एड्रेसहरू छ, जहाँ युवा संसार .com हाम्रो वेबसाइट छ, त्यहाँ गएर पनि हाम्रो सम्पूर्ण एपिसोडहरू तपाईँले सुन्न सक्नुहुन्छ। त्यसरी नै हामीलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने yuva.sanchar@hotmail.com तपाईँले आफ्नो कमेन्ट्सहरू, आफ्नो सिर्जनाहरू जे पनि युवा संसारलाई पठाउन सक्नुहुन्छ। त्यसै गरी हामीलाई सुन्नुको लागि अथवा कन्ट्याक्ट गर्नुको लागि युवा संसारको फेसबुक पनि छ, तपाईँहरू सबैलाई थाहा छँदैछ, त्यहाँबाट पनि गर्न सक्नुहुन्छ। त्यसै गरी यति मात्रै होइन
होइन,
फेरि भनिरहेको छु होइन,
यति लामो जुन गङ्गाले जुन भनिरहेकी छन् कि अब कार्यक्रम कहाँबाट सुन्ने, अहिले लाइभ कसरी सुन्ने भन्ने जानकारी दिइरहेको अवस्था छ। र आज तपाईँलाई म आज चाहिँ के छ त स्पेसल भन्ने बारेमा जानकारी दिन्छु। आज चाहिँ युवा गतिविधि सदाको जय छँदैछ। युवा गतिविधि पछि विशेष गरेर हामी सिनियर्सहरूको इन्टरभ्यू पनि दिने गर्दथ्यौँ, त्यो इन्टरभ्यू हामी स्पेसल्ली दिँदैछौँ। आज पनि त्यही इन्टरभ्यू, गत हप्ता पनि हामीले दिएको इन्टरभ्यूको कन्टिन्यू भर्सन छ। 96 वर्षको एउटा वृद्ध आमासँग लिएको इन्टरभ्यू, उहाँसँग गरिएको इन्टरभ्यू के रहेछ भन्ने पनि तपाईँ सुन्न एकदमै तत्पर रहनुहोला। रेडियो खोल्नुहोला अथवा भनौँ वेबसाइट खोल्नुहोला, अनलाइनमा बस्नुहोला। र त्यसै गरी रिफ्युजी विकको बारेमा हामी जानकारी दिन्छौँ। सुरुमै हामीले गङ्गाले अघि नै जानकारी दिइसकेका छन्, आजको दिनदेखि नै सुरु भइसकेको छ रिफ्युजी विक भनेर। अनि त मिठा मिठा गीत सङ्गीत त हामीसँग छँदैछन्, भरपुर छँदैछन्। भुटान अपडेट कहाँ छोड्छौँ र फेरि हामी भुटान अपडेट पनि हामी छँदैछौँ। हो
त्यसै गरी हजुर श्रोताहरू, आजको कार्यक्रम हामी युवा संसारबाट, युवा गतिविधिबाट सुरु गर्दैछौँ। युवा गतिविधि सुरु गर्दैछु म आफै गङ्गा। इटालीका प्राइम मिनिस्टर एन्रिको लेटाले आगामी केही वर्षमा युवा बेरोजगार 30% भन्दा कम बनाउने घोषणा गरेका छन्। हाल इटालीमा 40% भन्दा बढी युवा बेरोजगार छन्। इटालीको इतिहासमा यति धेरै बेरोजगार भएको रेकर्ड छैन। दोस्रो विश्वयुद्धपछि सो मुलुकको हाल पहिलो पटक लामो मन्दीको सामना गर्नु परिरहेको छ। अप्रिलमा सत्ता सम्हाल्दा उनले युवा बेरोजगारी समाधान आफ्नो मुख्य लक्ष्य हुने बताएका थिए। छोराछोरीले भविष्यमा जागिर नपाउने डरले त्यहाँका अभिभावक छोराछोरीको भविष्यका लागि भन्दै पैसा जोहो गर्न थालेपछि उपभोग र लगानीमा गिरावट आएको हो। सरकारको योजना अनुसार पाका कर्मचारीले अब कम समय काम गर्नेछन् र युवाहरूलाई रोजगार बजारमा पस्न मदत गर्नेछन्।
भारतको अहमदाबादमा साथीको हत्या आरोपमा भए एक युवालाई 10 वर्षको जेल सजाय सुनाइएको छ। 2009 भएको सो घटनाको फैसला बल्ल यो साता सुनाइएको हो। आशिष पार्मर नामका ती युवाले मोबाइल फोनको विषयमा भएको झगडामा देवेन्द्र मखवानाको हत्या गरेका थिए।
न्यूजील्याण्डका युवा अफेयर्स मिनिस्टर निक्की केले आगामी जुलाई 16 र 17 हुने त्यहाँको युथ पार्लियामेन्टमा छलफल हुने विषयवस्तु सार्वजनिक गरेका छन्। युथ पार्लियामेन्टमा जनसाधारणले पनि छलफलका लागि विषयवस्तु प्रस्ताव गर्न सक्ने उनले बताए। पहिलोको योजना अनुसार युथ पार्लियामेन्टले वातावरण, न्यूजील्याण्डको अन्तर्राष्ट्रिय दायित्वहरू आदि विषय छानेको छ। जनसाधारणले जुन 19 छलफल विषयवस्तु बुझाउनु पर्नेछ।
टिबेट स्वतन्त्र हुनुपर्ने कि चीनभित्रै स्वायत्त प्रदेशका रूपमा रहने भन्ने विषयमा टिबेटन युथ कंग्रेस विभाजन देखिएको छ। भारतको धर्मशालामा सम्पन्न भेलामा 150 मध्ये 34 प्रतिनिधिले टिबेट चीनकै एक स्वायत्त प्रदेशका रूपमा रहनुपर्नेमा जोड दिए। अन्यले भने टिबेट स्वतन्त्र देश हुनुपर्ने अडान राखे। प्रवासमा रहेको सेन्ट्रल टिबेटन एडमिनिस्ट्रेसनले पनि तिब्बत एक स्वायत्त राज्यका रूपमा रहन सक्ने निर्णय पारित गरेको छ। टिबेटन युथ कंग्रेस अधिकांश सदस्य यसमा असहमत छन्। टिबेट चीनकै एक राज्यको रूपमा रहनुपर्ने आफ्नो मागमा छलफल गर्न नमानेपछि बेङ्गलोर, बेलखुप, मन्दगाड, हङसोर, कोलेङ्गाल, दालहौजी, पन्डु र लाडाकबाट आएका प्रतिनिधिले भेला बहिष्कार गरेका थिए। हालका वर्षहरूमा दलाई लामाले पनि तिब्बत चीनकै एक अङ्गको रूपमा रहन सक्ने बताएका छन्।
भारतीय जनता पार्टीको युवा संगठन भारतीय जनता युवा मोर्चाले आगामी चुनावका लागि गाउँका युवालाई केन्द्रबिन्दु बनाएर प्रचार प्रसार गर्ने भएको छ। गाउँका युवा अधिकांश बेरोजगार भएका कारण रोजगारी सिर्जनाका नारामा उनीहरूको भोट पाउन सकिने सो संगठनले आस गरेको छ। चुनावी अभियानका साथै बढ्दो भ्रष्टाचार, महँगी र संगठनको भावी योजनाबारे पनि यसै साता बसेको कार्यकारिणी समितिको बैठकमा छलफल भएको थियो।
कमनवेल्थ ब्याङ्क अफ अस्ट्रेलियाले गत बिहिबार ताजमानियाको लन्चेस्टन भुटानीहरूका लागि घर किन्न लोन लिने विषयमा विशेष इन्फर्मेसन सेसन आयोजना गरेको थियो। नर्दर्न सब अफ कम्युनिटी सेन्टर लन्चेस्टनमा भएको सो कार्यक्रममा झण्डै 30 भुटानीले भाग लिएको त्यहाँबाट हामीलाई रूपनारायण कोइरालाले जानकारी दिनुभएको छ। हाल त्यहाँका केही भुटानीले घर किनेका छन् भने अरू धेरैले त्यसमा चासो देखाएका छन्। उता होवर्डबाट खड्ग थापाले दिएको जानकारी अनुसार त्यहाँ भुटानीका लागि एमआरसीले भेदभाव, बुलिङ जस्ता समस्याको समाधान कसरी गर्ने अनि त्यस्तो भोगेको खण्डमा कहाँ आपत्ति गर्ने भन्ने विषयमा इन्फर्मेसन सेसन आयोजना गरेको थियो।
हजुर श्रोता साथी, यो थियो एकदमै संसारभरबाट बटुलिएको हाम्रो युवा गतिविधि, हामीले प्रसार गरिहाल्यौँ। अबको कार्यक्रममा भने हामी एउटा मिठो गीत, हामी एउटा साङ्गीतिक कोशेली तपाईँहरूलाई प्रस्तुत गर्दैछौँ। यो एकदमै मिठो छ, सुबास तिम्रो भन्ने जुन गीत चाहिँ
गीतको बोल र यो गीत हामी बजाउँदा बजाउँदै एउटा के जानकारी पनि दिन्छौँ भनेदेखि, अब आज जुन सिटिजनसिप
सेरेमनी
भइरहेको छ, सायद सिद्धियो या के हुँदैछ भने त्यसको पनि ताजा जानकारी पनि हामी दिनेछौँ।
एक्सक्लुसिभ इन्टरभ्यू छ,
त्यो इन्टरभ्यू हुनसक्छ या केही हामी चाहिँ रिपोर्ट मात्रै हुनसक्छ, अब त्यो चाहिँ हामी लाइभमा भएको साथीसँग चाहिँ हामी सम्पर्क गर्नेछौँ, त्यसपछि तपाईँलाई जानकारी दिनेछौँ। अहिले भने राख्दैछौँ यो गीत सञ्जीव सिंहको आवाजमा।
हजुर श्रोता साथी एकदमै मिठो गीत सञ्जीव सिंहको सुवास तिम्रो भन्ने एकदमै मिठो हैन एकदमै सुनुम सुनुम खालको गीत हामीले भक्खरै मात्र सुन्यौं आउनु श्रोता साथी अब हामीले अघि भने अनुसार हामी जुन सिटिजनशिप सेरेमनी भइरहेको छ आज जुन 16 तारिक हाम्रो एकदमै ठूलो एउटा महोत्सव जस्तो भइरहेछ हैन
वास्तवमा आज यो
एउटा शपथ
कस्तो खालको शपथ ग्रहण गरेको छ भन्ने सम्बन्धमा सोझै हामी कुरा गर्छौं हाम्रो
साउथ अस्ट्रेलियामा बस्ने भुटनिसहरुको एकदमै ठूलो इभेन्ट भइरहेको छ उहाँहरूसँग हामी एकदमै लाइभ कुरा गर्न गइरहेछौँ स्पोर्टमा जो हुनुहुन्छ हाम्रो सहकर्मी इन्द्र
इन्द्र अधिकारी हुनुहुन्छ उहाँसँग म कुरा गर्दैछु इन्द्रजी
हजुर
यो कार्यक्रममा जुन हामी अघि नै श्रोतालाई पनि जानकारी दिइसकेका छौँ कि आज हामी जुन शपथ भइरहेको छ शपथ ग्रहण एक किसिमको सिटिजनसिपलाई यहाँनिर दिने गरिन्छ शपथ पनि यो एकदमै महत्त्वपूर्ण पक्ष लागेको छ यो सम्बन्धी जानकारी दिनुहोस् न त्यहाँ के भइरहेको छ अहिले कुन अवस्थामा हुनुहुन्छ कतिजनाले सिटिजन लिए र कस्तो देख्नुभयो त्यहाँको वातावरण त्यो सम्बन्धी जानकारी दिनुहोस् न
लोक तथा रेडियो सुनेर बस्नुहुने सबै श्रोताहरूलाई वुडविल टाउन हलबाट इन्द्र अधिकारीको नमस्कार यहाँनिर आज भुटनिसहरूले 185 जना भुटनिसहरूले एउटा विशेष समारोहमा अस्ट्रेलियाको नागरिकता लिएको थिए र त्यो त्यही नागरिकता लिने मध्ये 2 जनासँग म यहाँ कुरा गर्दैछु युवा संसारसँग कुरा गर्नलाई उहाँ रेडी हुनुहुन्छ मोहन गौतम र अमृता गुरुङ म पहिला अमृता गुरुङसँग सोध्छु तपाईँलाई आज अस्ट्रेलियन बनेको दिन कस्तो लागिरहेछ मनमा
मलाई चाहिँ आज अब कस्तो फिल भइरहेको छ भनेदेखि खुसी पनि छुइनँ दुःखी पनि छुइनँ किनभनेदेखि अब खुसी हुनु पनि अब यहाँ खुसी हुनुको लागि चाहिँ अब सर्ट अस्ट्रेलियन नागरिकता हामीले पायौँ होइन सिटिजन भयौँ यत्रो वर्ष नभएर अब 20 वर्ष अब नागरिकता बिना बसिरहेको थियौँ होइन अब अहिले अलिकति त्यसमा सिटिजन पाएकोमा अलिकति खुसी छु र दुःखी पनि छु किनभनेदेखि आफ्नो देश आफ्नो गाउँ छोडेर आइरहेको छु होइन अब त्यस कारणले गर्दाखेरि चाहिँ म अलिकति दुःखी पनि छु आज मैले आफ्नो देशलाई छोड्दैछु भनेर त्यसमा दुःखी छु भनेदेखि आज अलिकति मैले सिटिजन पाएँ भनेर त्यसमा खुसी पनि अलिकति रहेछ
तपाईँलाई जस्तो भुटनिस नहुन पाएको दुःख र अस्ट्रेलियन भएर अस्ट्रेलियन नागरिक भएर बास पाएको त्यो सुखको बिचमा चाहिँ तपाईँले भुटानसँग आफ्नो सम्बन्ध अब कसरी राख्न चाहनुहुन्छ
अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि म जसरी भए पनि एक दिन चाहिँ अब भुटान जान्छु र मैले आज यहाँ आनेर आउनु भन्दाखेरि अगाडि पनि मैले के सोचेको थिएँ भनेदेखि अहिले अब 5 वर्ष अगाडिदेखि यहाँ आउने बेलामा पनि मैले के सोचेको थिएँ भनेदेखि चाहिँ अब एक दिन म जसरी भए पनि भुटान जान्छु म भुटानमा गएर केही गर्छु त्यहाँको मान्छेलाई हेल्प गर्छु सहयोग गर्छु भन्ने मेरो विचारहरू थियो त्यस कारणले गर्दाखेरि तर अब कोसिस गर्दा गर्दा चाहिँ अब आज सिटिजन भएर बसेको छु तर पनि म हरेस चाहिँ खाँदिनँ एक दिन जान्छु आई एम स्योर
श्रोताहरू अहिले अमृता गुरुङको तपाईँले 2 शब्द सुन्नुभयो अब म मोहन गौतमसँग कुरा गर्दैछु मोहनजी तपाईँलाई अस्ट्रेलियन नागरिक हुँदाखेरि कस्तो लागिरहेछ मनमा अहिले
एक प्रकारको नागरिक हुनु पाउँदामा बढी म खुसी छु खासै भन्नुपर्दाखेरि यो आजको माहौल अनुरूप मैले केही भन्ने एउटा मसँग एउटा भन्छ नि अङ्ग्रेजीमा वर्डलेस म वर्डलेस छु र त्यो अन्तर्गत अरू कुराहरू गर्नुपर्दा चाहिँ म अत्याधिक खुसी छु किनभने पारिवारिक रूपमा एउटा सामूहिक रूपमा चाहिँ आफू समावेश भएर चाहिँ एउटा नागरिकता थाप्ने अवसर मैले पाएँ धेरै खुसी लागेको छ मलाई
तपाईँ भुटानमा हुँदा तपाईँको भुटानको नागरिकता थियो कि थिएन
थिएन म 6 वर्षको हुँदा त मैले भुटान छोड्नुपर्ने अवस्था आएको थियो थिएन म यो मेरो पहिलो जीवनको पहिलो अनुभव हो
तपाईँलाई भने चाहिँ पहिलो अनुभव नागरिकता लिँदाखेरि कस्तो हुँदो रहेछ के हुन्छ होला जस्तो लाग्छ नागरिकता पाएपछि चाहिँ
यो पाउनुभन्दा अगाडि र जुन प्रकारले आफूले नागरिकता लिइन्छ उहाँहरूले हस्तान्तरण गर्नुहुन्छ त्यो बेलाको एउटा इमोसन मान्छेलाई आउँदो रहेछ त्यो इमोसन चाहिँ डिस्क्राइब गर्नु धेरै गाह्रो हुँदो रहेछ किनभने धेरै लामो अन्तरालपछिको एउटा नौलो अनुभवको इमोसनै फरक हुँदो रहेछ हो त्यसमा चाहिँ एक प्रकारले खुसी पनि जोडिएको हुन्छ दुःखी एउटा दुःखीपन पनि जोडिएको हुन्छ तपाईँको अब अस्ट्रेलियन नागरिक लिएपछिको परिचय दिनुपर्दाखेरि तपाईँ आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भुटानी अस्ट्रेलियन अथवा अस्ट्रेलियन कुन रूपमा प्रस्तुत गर्नुहुन्छ
म भुटानी अस्ट्रेलियन भनेर नै मेरो परिचय अगाडि राख्छु आउँदो दिनहरूमा
अब तपाईँले भुटानलाई गर्ने सहयोगमा के रहन सक्छ
भुटानलाई गर्ने सहयोग त अब समग्र रूपमा एउटा सर्वसाधारणले गर्नुपर्ने सहयोग जतिसम्म हुनसक्छ एउटा अन्तर्राष्ट्रिय हिसाबमा अर्थात् एउटा कानुनी हिसाबमा पनि कतिसम्म कति हदसम्म सहयोग गर्नु सक्छ पाउँछ एउटा अस्ट्रेलियन नागरिकले भन्ने हिसाबमा जहाँसम्म हुन्छ त्यो म सहयोग गर्न एकदमै तत्पर छु।
मोहनजी तपाईँको समयको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, मैले आज बोल्नु पाएँ खुसी लाग्यो।
श्रोताहरू अहिले तपाईँले सुन्नुभयो यो वुडविल टाउन हलबाट जुन चाहिँ हाम्रो रेडियो स्टुडियोको करिब 20 किलोमिटर पश्चिमतिर पर्छ त्यहाँबाट भर्खर सम्पन्न भएको भुटनिसहरूको लागि विशेष नायक समारोहबाट म इन्द्र अधिकारी मोहन गौतम र अमृता गुरुङसँग अन्तर्वार्ता गर्दै हुन्छु। स्टुडियोमा लोक र गङ्गा।
धन्यवाद, धेरै धेरै धन्यवाद दिन चाहन्छौँ इन्द्रजी, तपाईँले त्यहाँबाट प्रत्यक्ष जानकारी दिनुभयो हामीलाई। र अझै पनि एक दुईवटा
कुराहरू
धेरै नै रहेका छन् उत्सुकतामा रहेको मैले महसुस गरिरहेको छु। यो त्यहाँनिर कस्ता उमेर समूहहरूको हुनुहुन्थ्यो, छोटो केही जानकारी दिनुहोस् न।
उमेर समूहको हिसाबले हेर्दाखेरि मलाई लाग्छ बालक भर्खर जन्मेको बच्चादेखि लिएर 70-80 वर्षको बुवामा पनि हुनुहुन्थ्यो होइन। त्यसले गर्दाखेरि यही क्याटेगोरीको मान्छे यही उमेरको भन्दा पनि समग्र रूपमा बच्चादेखि वृद्धसम्म सबै उमेरका मानिसहरू हुनुहुन्छ, 185 जनामा उहाँहरू सबै हटाउनु भएको थियो।
खासै गरी यो जुन कार्यक्रम एकदमै ठुलो कार्यक्रम बुटनिस कम्युनिटीको लागि भनेर भनिहाल्नु भएको छ, तर यो कार्यक्रम जुन कसले चाहिँ अर्गनाइज गरेको होइन, कसको लिडरसिपमा चलेको छ त्यो हुन्छ नि, अब त्यसको बारेमा अलिकति जानकारी दिनुहोस् न श्रोताहरूलाई।
यो कार्यक्रमको आयोजक ब्यानर चाहिँ डिपार्टमेन्ट अफ इमिग्रेसन एन्ड सिटिजनसिप डाइक भन्छ, यो यसले अर्गनाइज गरेको थियो भने विशेष रूपमा कम्युनिटीमा बसेर सहयोग गर्ने मानिसहरूलाई सिटिजनसिप टेस्टको लागि सहयोग गर्ने त्यसको लागि तयारी गर्ने क्रममा चाहिँ भुटनिस युथ ग्रुपको हाम्रो साथीहरूले धेरै सहयोग गर्नुभएको थियो, त्यसमा संयोजन गर्नुभएको थियो हाम्रो अग्रज रतन गजमेलजीले।
हजुर इन्द्रजी, त्यहाँ यहाँबाट तपाईँले प्रत्यक्ष जानकारी दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छौँ कार्यक्रम युवा संसार मार्फत यहाँलाई उहाँ लाइभमा गएर प्रत्यक्ष जानकारी दिएकोमा धेरै धेरै धन्यवाद। हस् त नमस्ते। सोसाथी, तपाईँले कार्यक्रममा भर्खरै सुन्नुभयो एउटा जानकारी जुन चाहिँ अहिले आज एकदमै महत्त्वपूर्ण दिनको रूपमा 185 जना हाम्रा साथीहरूले
एकैचोटि
सामूहिक रूपमा चाहिँ हो एउटा यो सिटिजनसिप चाहिँ थाप्नु भयो, यानि कि ग्रहण गर्नुभयो, त्यो शपथ पनि लिनुभयो, यो खुसीको दिन र त्यही खुसीको दिनमा हामी सबैलाई एकचोटि हामी बधाई दिन चाहन्छौँ
युवा संसारको
तर्फबाट। र स्पोर्टमा रहने हाम्रो साथी इन्द्रजीलाई पनि धेरै धेरै धन्यवाद, र जो सम्पर्कमा आउनुभएको थियो अमृता गुरुङजी, उहाँले भुटानको यो नागरिकता पाउँदा खुसी र दुखीको कुरा पनि व्यक्त गर्नुभयो, अलिकति दोधार कुरा पनि गर्नुभयो, र भुटान चाहिँ जान्छु नै एकचोटि म त्यहाँ भ्रमण गर्नुभएको छ, उहाँले कुनै दिन जानुहुन्छ होला होइन, उहाँलाई शुभकामना दिउँ।
एकदमै धेरै शुभकामना युवा संसारको तर्फबाट।
हजुर, त्यसै गरी नै अर्को एकजना साथी हुनुहुन्थ्यो, उहाँ मोहन गौतमजी हुनुहुन्थ्यो, उहाँले पनि जानकारी दिनुभयो र उहाँको पहिलो अनुभवको बारेमा दिनुभयो, यो एउटा लाइफ एक्सपिरियन्स फर्स्ट यो चाहिँ अनुभव हो भन्दै जानकारी दिनुभएको थियो। उहाँहरूलाई सबैलाई धेरै धेरै धन्यवाद दिँदै अब कार्यक्रममा हामी के गर्छौँ गङ्गा?
अब पक्का पनि लोक हामीले धेरै नै गफ गरे जस्तो लागिरहेको छ श्रोता साथीलाई, एकदमै बोरिङ भयो कि बा अब होइन, बा इन्जोय पनि गरिराख्नु भएको छ होला भन्ने हामी आशा पनि गरिरहेछौँ। तर अब भने हामी तपाईँहरूलाई अर्को साङ्गीतिक कोसेल राख्न चाहन्छौँ, जुन गीतको बोल छ प्रदेशमा होस्,
कसलाई हो प्रदेशको व्यथा पीडा छटपटी कसलाई सुनाउँ त,
कोही छैन एक्लै छु
एक्लै हुँदाखेरि,
जुन गीतको लागि चाहिँ स्वर दिनुभएको छ जगदीश समालले।
Oh,
परदेशमा हो भन्ने जुन यो ज्यादै नै रमाइलो गीत एकदमै रमाइलो पनि एक किसिमको सुन्दै जाँदाखेरि परदेशमा बस्नेहरूको पीडा सम्बन्धीमा पनि केही कुरा गरिएको थियो जगदीश समलको आवाजमा ज्यादै मिठो गीत तपाईँले सुन्नुभयो र कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु हामी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एडलेट अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 एफएममा तपाईँको साथमा छौँ मलोक सफल र गंगा र कार्यक्रममा चाहिँ आज अघि पनि हामीले कुरा गरिसकेका छौँ कि कार्यक्रम सुरु गर्दा गर्दा यु रिफ्युजी विकको बारेमा हामी जानकारी दिनेछौँ भनेर सुरु गरौँ रिफ्युजी विकको बारेमा
पक्का पनि रेफ्युजी विकको बारेमा सुरु गर्नुभन्दा अगाडि आजदेखि ठिक होइन अघि पहिला नै सुरु गर्नुभन्दा अगाडि नै हामीले कुराकानी अलिकति गरेको थियौँ श्रोता साथीलाई हामीले अलिकति हिन्ट दिएकै थियौँ होइन त्यसमा आज थर्सडे आज बिहिबार होइन जुन आज त आइतबार हो होइन तर अब आउने बिहिबार अथवा जुन 20
तारिकलाई
चाहिँ संसारको अथवा वर्ल्ड रेफ्युजी डे अथवा शरणार्थी दिवस भनिन्छ होइन जुन चाहिँ युएनएचसीआरले अर्गनाइज गर्छ त्यसरी नै यही जुन 20 तारिकलाई चाहिँ एकदम मध्यनजर राखेर चाहिँ अस्ट्रेलियाले पनि वर्षेनी युएनएचसीआरको वर्ल्ड रेफ्युजी डे जुन 20 तारिक हुन्छ त्यससँग कोइन्साइड गराएर चाहिँ एक हप्ते रेफ्युजी विक मनाउँछ वर्षेनी होइन त्यसमा चाहिँ यो वर्षको रेफ्युजी विक चाहिँ आज सन्डे ठिक्कै आज आइतबार 16 तारिकदेखि जुन 22 तारिकसम्म आउने शनिबारसम्म परेको छ होइन रेफ्युजी विक 2013 थिम अस्ट्रेलियामा मनाउने जुन 2013 थिम रहेको छ रेस्टोरिङ होप र यो थिमको मुख्य यो थिम चाहिँ विशेष गरी 2012 2014 यही थिमलाई चाहिँ कन्टिन्यू रूपमा चलाउने भनेर चाहिँ
यो कुरा चाहिँ वास्तवमा यो थिम चाहिँ किन भन्दाखेरि मानिसको होइन एक किसिमको अब रेफ्युजी भएपछि चाहिँ सबै थोक लथालिङ्ग भयो बर्बाद भयो भन्ने हुन्छ नि एउटा होपै हुँदैन नि मान्छेमा र कसरी चाहिँ त्यो होपलाई चाहिँ रिस्टोर गर्ने कसरी चाहिँ लास्ट होपलाई भन्ने सवालमा चाहिँ राखिएको हो
हजुर अस्ट्रेलियन काउन्सिल रेफ्युजी काउन्सिलले चाहिँ जुन अर्गनाइज गरेको छ त्यो चाहिँ 2012 चाहिँ 13 र 2013 पनि थिम चाहिँ रेस्टोरिङ होप रहेको छ अस्ट्रेलियामा रेस्टल भएका रेफ्युजीहरूलाई समस्या कसरी सुल्झाउने होइन अनि सहयोग त्यो सुल्झाउनको लागि कसरी सहयोग गर्ने अनि उनीहरूको होपलाई चाहिँ कसरी रेस्टोर गर्ने भन्ने अनुसार गर्ने भन्ने उद्देश्यले चाहिँ यो थिम रेस्टोरिङ होप राखेको छ
र रेफ्युजी विक अस्ट्रेलियाको एउटा अर्को महत्त्वपूर्ण यो चाहिँ वार्षिक क्रियाकलाप पनि मानिन्छ जसले शरणार्थी विषयवस्तुमा चाहिँ सचेतना बढाउँछ शरणार्थीहरूलाई चाहिँ विशेष गरेर चाहिँ सचेतना जगाउने काम यो विकले गर्दछ जस्तै आजकै दिन कुरा गरौँ सिटिजनसिप प्राप्त भयो होइन यसमा त्यस्ता खालका अवसरहरू पनि प्राप्त हुन्छ
शरणार्थीलाई मात्रै होइन अब अस्ट्रेलियामा बसेका सम्पूर्ण अस्ट्रेलियन वासीहरूलाई पनि रेफ्युजी
विक हो
बारेमा चाहिँ कस्तो हो भन्ने कुरा
जानकारी पनि हुन्छ र त्यसले चाहिँ एकअर्कामा घुलमेल हुने एउटा अवसर पनि मिल्छ यो विकमा चाहिँ अस्ट्रेलियामा पुनर्वास भएका रिफ्युजीहरूले अस्ट्रेलियन सोसाइटी अस्ट्रेलियन समाजमा पुर्याएको योगदानको चर्चाको साथै केही अरू कुरा पनि जुन यसलाई चाहिँ मनाउने गरिन्छ सेलिब्रेट गरिन्छ रिफ्युजी विक सेलिब्रेसन रिफ्युजी काउन्सिल अफ अस्ट्रेलियाले अर्गनाइज गर्छ भनेर जुन अघि पनि हामीले जानकारी दिइसकेका छौँ आज विभिन्न देशबाट रिसिटल भएका रिफ्युजीहरू यहाँको बिजनेस सेक्टर सरकारी क्षेत्रमा शैक्षिक क्षेत्रमा आर्ट्स स्पोर्ट्स र कुनै कुनै सामाजिक क्रियाकलापहरू पनि व्यस्त रहेका हामीले पाइएको छौँ गरिरहेका छन् कामहरू क्रियाकलापहरू गरिरहेका छौँ जस्तै हामी अहिले केही काम गरिरहेका छौँ होइन त्यस्तै अस्ट्रेलियाले वर्षौँदेखि संसारका विभिन्न ठाउँबाट चाहिँ रिफ्युजीहरूलाई पुनर्वास यानि कि रिसेटल गर्दै आएको छ
त्यसै गरी रिसेटल गर्ने क्रममा सेकेन्ड वर्ल्ड वारमा हिस्ट्री कुरा गर्दाखेरि होइन इतिहासको पल्टाउँदाखेरि चाहिँ सेकेन्ड वर्ल्ड वार जब भयो त्यतिखेर जर्मनी पोल्यान्ड युक्रेन जस्ता देशहरूबाट चाहिँ रेफ्युजी अस्ट्रेलियामा आएर बसोबास गरेका थिए भने त्यसै गरी 1950सतिर चाहिँ हङ्गरीबाट आएका थिए त्यसै गरी 1960सतिर चाहिँ सेजेकको स्लोभियाबाट पनि आएका थिए भने 1970s अथवा 1980sको दशकमा भियतनाम लेटिन अमेरिकाबाट धेरै रेफ्युजिजहरू अस्ट्रेलियामा आएर बसोबास गरेका छन् त्यसै गरी 1990sको कुरा गर्नुहुन्छ भने 1990sको दशकमा बोस्निया अथवा क्रोटेनियाबाट पनि अथवा मिडल इस्ट र साउथ एसियाबाट पनि धेरै रेफ्युजिजहरू आएका थिए जसमा अफगानिस्तान इराक जस्ता देशहरू पर्छन् होइन श्रोता साथी त्यसरी नै 2000 हुन्छ नि अब कसरी भन्नु 1960s 1970sको कुरा गरिन्छ भने 2000 त्यस्तोमा चाहिँ धेरै जसो रेफ्युजिजहरू अफ्रिकाबाट विशेष गरी सुदानबाट चाहिँ अस्ट्रेलिया आएका छन् भने मिडल इस्ट र साउथ एसियाबाट पनि आउन जारी नै छ 2009 आएका सबैभन्दा धेरै रेफ्युजिजहरू बर्माबाट इराकबाट भुटानबाट जस्तै हामी भयौँ होइन अफगानिस्तान र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोबाट आएका छन् अस्ट्रेलियामा
हो वास्तवमा भुटानको कुरा गर्दाखेरि भुटनिस रिफ्युजी चाहिँ 2008 मेबाट पहिलो समूह चाहिँ सुरु भएको अस्ट्रेलियामा प्रवेश गर्न अस्ट्रेलियामा आउनको लागि यो साल 5 वर्ष पुगेको छ भर्खरै मात्रै हामीले गत मेमा वार्षिकोत्सव पनि मनायौँ हामीले पाँचौँ वर्षभन्दा फिफ्थ एनिभर्सरी होइन यसै अवसरमा आज चाहिँ भर्खरै हामीले लाइभ पनि प्रत्यक्ष कुरा गरौँ हाम्रो सहकर्मी साथीसँग कुरा गऱ्यौँ र त्यहाँ भएका केही साथीहरूसँग पनि कुरा भयो जुन 16 यानि कि आज 185 जना एडलेड यानि कि साउथ अस्ट्रेलियामा बसोबास गर्ने भुटनिसहरूले सामूहिक रूपमा सिटिजनसिप ग्रहण गर्ने सफल भएका छन् र हामीले यो भर्खरै मात्रै प्रत्यक्ष कुराकानी सुनिसकेका छौँ यो सम्बन्धी धेरै जानकारी दिनुभन्दा पनि र कार्यक्रममा हामी के गर्छौँ भने जस्तो लागिरहेको छ भने मलाई एउटा जुन विज्ञापन छ त्यो विज्ञापन हामी बजाउँ त्यसपछि फेरि हामी कम्युनिटी एनाउन्समेन्टपट्टि हामी जान्छौँ
हजुर श्रोता साथी त्यसको अलिकति अगाडि के भन्छु भने यदि तपाईँलाई रेफ्युजी विकमा चाहिँ साउथ अस्ट्रेलियामा अब हामी बाहिर त जानु सक्दैनौँ अरू रेफ्युजी अस्ट्रेलियाको अरू स्टेटमा पनि धेरै कार्यक्रमहरू त मनाइरहेका छन् तर साउथ अस्ट्रेलियामा यदि तपाईँहरू कहीँ जानुहुन्छ साउथ अस्ट्रेलियामा के रेफ्युजी को के चाहिँ प्रोग्रामहरू एक्टिभिटिजहरू भइरहेको रहेछ को कसले अर्गनाइज गरिरहेको छ भनेर यदि तपाईँहरू जान्न चाहनुहुन्छ नि एकदमै धेरै लिस्ट लामो लिस्ट छ हामीसँग सबै त भन्न सक्दैनौँ होइन यदि तपाईँहरूलाई चाहिँ कुनै पनि एउटा एक्टिभिटिज कुनै पनि एउटा प्रोग्राममा गएर रेफ्युजी विक कसरी मनाउँदो रहेछ त्यहाँ के हुँदो रहेछ आफै एउटा रेफ्युजी भएको कारणले पनि होइन आफ्नो एक्सपिरियन्सहरू चाहिँ कसरी भन्दो रहेछ अरू संसारका रेफ्युजिजहरू कस्तो कस्तो पनि रहेछन् भनेर बुझ्नुको लागि होइन चाहनुहुन्छ भने तपाईँले www.refugeeweek.org.au गएर मजाले हेर्नुहोस् त्यहाँनिर सबै कार्यक्रमहरूको लिस्ट छ त्यहाँनिर गएर तपाईँले आफूलाई मनपर्ने कार्यक्रम गएर एटेन्ड गर्न सक्नुहुन्छ
मनपर्ने कार्यक्रम पनि एटेन्ड गर्न सक्नुहुन्छ त्यसमा भएन आफ्नो पाएक पर्ने ठाउँमा विभिन्न ठाउँमा यो आयोजना गरिएको हुनसक्छ र त्यसले गर्दाखेरि त्यो समय तालिका मजाले पाउनुहुन्छ भर्खरै तपाईँले पाएको वेबसाइटबाट चाहिँ र कार्यक्रममा कुरा गर्दाखेरि कम्युनिटी एनाउन्समेन्टको बारेमा पनि हामी जानकारी दिन्छौँ भनेर अघिदेखि हामीले कुरा गरेका छौँ हामीसँग कम्युनिटी एनाउन्समेन्ट छ यो एउटा विज्ञापन त्यसपछि हामी तपाईँलाई कम्युनिटी एनाउन्समेन्ट पनि सुनाउनेछौँ
नेपाली व्यवसायलाई सहयोग गर्नुहोस् आफ्नो समुदायलाई टेवा पुर्याउनुहोस्
तपाईँले वर्क एन्टरप्राइजेसको सेवा पहिले नै उपभोग गर्नुभएको होला अब हामी कहाँ फाइनेन्स ब्रोकिङको सेवा पनि उपलब्ध छ
तपाईँ घर किन्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी तपाईँलाई ब्याङ्कले भन्दा बढी जानकारी र सुझाव दिन प्रतिबद्धता व्यक्त गर्दछौ
हामी रियल इस्टेट एजेन्ट ब्याङ्क र कन्भेन्सरसँग मिलेर सबै प्रक्रिया सहज बनाउन कटिबद्ध छौँ
सेवा लिन तुरन्त सम्पर्क गर्नुहोस् आशिष वागले वागले इन्टरप्राइजेस लेभल 5 22 ग्रिनफिल्ड स्ट्रिट एडलेड
फोन नम्बर 04345320
यो विज्ञापनमा तपाईँले कम्प्लिट जानकारी पाइहाल्नु भयो यो के विषय सम्बन्धित थियो भन्ने कुरो र कार्यक्रममा हामीले भने चाहिँ अघि भने चाहिँ हामी कुरा गर्दैछौँ कम्युनिटी एनाउन्समेन्टको बारेमा चाहिँ एउटा जुन घडी जुन हामी धेरै अगाडिदेखि प्रत्यक्ष गरिरहेका छौँ एउटा खेल सम्बन्धी चासो गर्ने र खेलाडीहरूलाई चाहिँ एकदमै उत्सुकताको दिन आइरहेको छ त्यो चाहिँ रहेको छ यो 4-7 जुलाई 4-7 जुलाईसम्म एउटा महत्त्वपूर्ण घडी रहेको छ यानि कि महत्त्वपूर्ण समय त्यो महत्त्वपूर्ण समय हो सकर यानि कि हामी पहिले विशेष गरेर चाहिँ हामी नेपालमै रहँदा अथवा भुटानमा रहँदाखेरि हामी फुटबल खेल भनेर ज्यादा हामी चिन्ने गर्दथ्यौँ र यो सकर खेल चाहिँ आयोजना भइरहेको छ र यो समय मैले चम्पालाई जानकारी दिएँ 4-7 जुलाईसम्म चाहिँ हामीले जानकारी दिइसकेका छौँ र त्यसमा चाहिँ पहिले नै टुर्नामेन्ट हुँदाखेरि यो अगाडि साल यानि कि 2012 चाहिँ यो टुर्नामेन्ट हुँदाखेरि चाहिँ एडलेड ड्र्यागन रेड ड्र्यागनले चाहिँ विन गरेर ल्याएको थियो एउटा ट्रफी त्यसको लागि हामीले पहिले पनि बधाई दिइसकेका छौँ र यसपालि पनि आगामी यो जुन खेलमा पनि त्यस्तै खालको ट्रफी पाओस् हाम्रो खेलहरूले भन्ने चाहन्छौँ होइन जतै जुनै खेलले गरे पनि
शुभकामना
दिन चाहन्छौँ यो एनाउन्समेन्ट सँगसँगै र अर्को कुरा के जानकारी दिउँ भनेदेखि यो खेलमा चाहिँ 9 टिम रहेको छन् र 9 टिममा चाहिँ भुटनिस यो यसको चाहिँ एउटा जुन टिममा चाहिँ यो खेल अर्गनाइज गर्ने अथवा खेलको नाम रहेको छ भुटनिस अस्ट्रेलियन नेसनल सकर च्याम्पियनसिप 2013 भनेर र समय रहेको छ डेट भनिसकेको छु मैले 4-7 जुलाईभित्र र स्थान रहेको छ ब्रुटन पार्क कम्युनिटी फुटबल फेसिलिटी यसको एड्रेस हो 400 वाटरलू कर्नर रोड यानि कि 400 वाटरलू कर्नर रोड ब्रुटन SA5110 यो ठाउँमा चाहिँ यो खेल हुँदैछ र अर्को कुरा तपाईँलाई एउटा महत्त्वपूर्ण जानकारी के दिउँ भन्दाखेरि तपाईँले पनि एउटा कुनै ट्रफी दिन चाहनुहुन्छ तपाईँको आफ्नो बुवा आमा अथवा आफूलाई मनपर्ने व्यक्तिको मेमोरीको मा चाहिँ सम्झनामा के ट्रफी दिन चाहनुहुन्छ भनेदेखि म्यान अफ द म्याच बेस्ट प्लेयर अवार्ड अथवा इन्डिभिजुअल ट्रफी जे हुन्छ कुनै मेडल तपाईँले दिन सक्नुहुन्छ त्यो ट्रफीमा चाहिँ तपाईँको नाम अथवा तपाईँ कसलाई छान्नुहुन्छ, तपाईँको नाम अथवा तपाईँले मेमोरी गर्न चाहेको, तपाईँको को सम्झिनु भएको छ, को बित्नु भएको छ अथवा कसलाई सम्झेर दिन चाहनुभएको छ, उहाँको नाम पनि त्यहाँ इन्ग्रेभ गर्न सकिन्छ, लेख्न सकिन्छ। त्यो एउटा अवसर हो, तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ सुरेन घले अथवा सुशील निरोलाजीलाई। र सुरेन घले भाषाको चेयरपर्सन हुनुहुन्छ भने सुशील निरोला पब्लिक अफिसर पनि हुनुहुन्छ र उहाँ अर्गनाइज फुटबल अर्गनाइजमा सशक्त भूमिका निर्वाह गरिराख्नु भएको छ अहिले। तपाईँले पनि विभिन्न ठाउँमा देखिराख्नु भएको होला फन्ड कलेक्सनको लागि लागि पर्नु भएको छ र यो जानकारी हामी
हजुर उहाँले पनि भन्नुभएको छ। उहाँले के भन्नुभएको छ भने यो जुन ट्रफी स्पोन्सरसिप जुन हामीले भनिरहेको छौँ अघिदेखि, ट्रफी स्पोन्सरसिप यदि तपाईँलाई गर्न इच्छा छ, यदि तपाईँहरूलाई एकदम दिउँ दिउँ जस्तो लागिरहेको छ अथवा कसैको नाममा दिनु मन परेको छ भने एकदमै चाँडो सम्पर्क गर्नुहोस् भनेर उहाँहरूले आग्रह गर्नुभएको छ। उहाँ किनभने एकदमै छोटो अब एकदमै
एकदमै सीमित सीमित सिट रहेको छ किन भन्दाखेरि सीमित त्यो ठाउँहरू छन् क्या ट्रफीहरू भन्नुको मतलब धेरै
धेरैजना
आइसक्नु भएको छ, कतिजना चाहिँ साथीहरूले अथवा कतिजना दाजु दिदीहरूले कतिजना भाइ बहिनीहरूले आफ्नो मेमोरीको लागि चाहिँ उहाँहरूले दिइसक्नु भएको छ कति ट्रफीहरू। हामीले सायद त्यो खेलको दिन पनि हामी देख्नेछौँ को कसले दिएको छ भन्ने कुरो। अर्को हामीसँग पनि एनाउन्समेन्ट सायद होला,
हामीसँग अर्को अनाउन्समेन्ट पनि छ कम्युनिटी अनाउन्समेन्ट जसमा चाहिँ हामीलाई सिडनीबाट प्राप्त भएको छ, सिडनीबाट पदम काफ्लेज्यूले होइन उहाँले हामीलाई एउटा अनाउन्समेन्ट पठाउनु भएको छ। अनाउन्समेन्ट भन्दा पनि एउटा एकदमै युवाहरूको लागि चाहिँ एकदमै राम्रो न्युज होइन एकदमै एकदमै राम्रो न्युज चाहिँ पठाउनु भएको छ। उहाँ तपाईँहरूलाई म च्याट्टै भनिहाल्छु है त। मिन्टो निवासी श्री नवल खतिवडाका चित्र पुनः हार्टल्यान्ड रेफ्युजी आर्ट प्राइज 2013 निम्ति छनौटमा परेका छन्। अस्ट्रेलिया देशभरिबाट जम्मा 30 चित्र पुरस्कारका निम्ति छनौटमा परेका हुन्। भुटानी युवा चित्रकार श्री नवल खतिवडाका चित्र उक्त पुरस्कारका निम्ति छनौटमा परेको आयोजक कमिटी मल्टिकल्चरल आर्ट भिक्टोरियाले जानकारी गराएको छ। छनौट चित्रलाई जुन 18-27 फ्लिन्डर्स लेन मेलबोर्न 3000 प्रदर्शनीका निम्ति राखिने जानकारी समेत गराइएको छ। 20 जुलाईका दिन घोषणा गरिने भनिएको उक्त पुरस्कारको राशि भने 12,000 अस्ट्रेलियन डलर रहेको छ। छनौटमा पर्न सफल दिदी र भाइ शीर्षकको यो चित्र थोरै समयमा नै आफूले क्यानभासमा उतारेको नवल बताउँछन्। आफ्नै सामाजिक परिवेश, रहन सहन, रीतिथिति र सांस्कृतिक परिवेश झल्कने तथा पारिवारिक मेलमिलाप र आपसी प्रेम व्यक्त हुने चित्र बनाएको छु एक भेटमा उनले बताए। विगत 2 वर्ष यता वेस्टर्न सिडनी क्षेत्रमा उनका अन्य शीर्षकका चित्र छनौटमा पर्दै र पुरस्कृत हुँदै आएका पनि छन्। तर यसपालिबाट भने समग्र अस्ट्रेलियाभरि हुने चित्रकला प्रतिस्पर्धामा खतिवडाका चित्र छनौटमा पर्न सफल भएका हुन्। वर्तमान नर्सिङ अध्ययन गर्दै गरेका नवलले चित्रकलालाई आफ्नो जीवनको रुचिको विषय रहेको बताएका छन्। रुचि भएर पनि नेपालको शरणार्थी शिविरमा उनले चित्रकारिताले हुर्किने खासै मौका पाएको थिएन, तर अस्ट्रेलिया आएबाट नै उनका चित्रकलाले झाँगिने र फस्टाउने स्थान पाउन थालेको अनुभव नवल स्वयं सुनाउँछन्।
यो त ज्यादै नै महत्त्वपूर्ण सूचना छ, युवाको लागि मात्रै भनेको थियो तर युवा मात्रै नभएर सम्पूर्ण कार्यक्रम सुन्नेको लागि एकदमै ज्यादै नै रोचक
कम्युनिटीको
लागि र युवा भनेर हामीले कुरा गऱ्यौँ किनकि उहाँ पनि युवा नै हुनुहुन्छ र कार्यक्रममा हामी कार्यक्रम मार्फतै उहाँलाई धेरै धेरै अग्रिम शुभकामना दिन चाहन्छौँ।
उहाँले पुरस्कार जित्नुहोस्
अझ उहाँका चित्रहरू चाहिँ ज्यादै राम्रो
बिकुन
र अझै क्रिएसन उहाँसँग बढ्दै जाओस्। र अब कार्यक्रममा कुरा गर्दै गर्दै हामीले रिफ्युजी विकको बारेमा धेरै जानकारी दियौँ। आज जाडोको दिन होइन हामी त्यति साह्रो फास्ट पनि बोलिरहेका छौँ, न्यानो तरिकाले आनन्दले गफ गरिरहेका छौँ र एउटा गीत जुन गीत चाहिँ हाम्रै शरणार्थीबाट चाहिँ जानुभएको पुनवास हुनुभयो अहिले अमेरिकामा हुनुहुन्छ महेश थुलुङले गाउनुभएको यो गीत तपाईँलाई पस्किँदैछौँ।
सही मां चिल्हों की बेसारा
हजुर श्रोता साथी, एकदमै मिठो गीतमय थुलुङको स्वरमा हामीले आकाशैमा चिल हो कि बेसारा भन्ने गीत सुनिरहेको थियौँ। हामीलाई एकदमै रमाइलो लागिरहेको थियो, तर अभाग्यवश आज हामीसँग समय कम्ती भएको कारणले हामीले सबै गीत बजाउन सकेनौँ। त्यसको लागि
भएर
होइन, त्यसको लागि हामी क्षमा माग्न माग्छौँ होइन। तर अब भने हामी हाम्रो कार्यक्रममा एउटा हामीले अघि भनेअनुसार एउटा सिनियर्सको इन्टरभ्यू छ। हामीले हाम्रै एकजना हाम्रै आमा भनौँ न होइन,
आमासँग चाहिँ एकजना पुग्ने रहेछ बसेर कुरा गरेको थिएँ, हामी जनातिसम्म पुग्छ।
उहाँसँग इन्द्रमाया गुरुङ हुनुहुन्छ, उहाँ जुन जो हुनुहुन्छ 96 वर्षको हुनुहुन्छ। उहाँसँग त कति हो कति एक्सपिरियन्स भनौँ न होइन, हामीसँग त हाम्रो कम्पेयरिङमा त होइन। त्यही कारणले उहाँसँगको कुराकानी हाम्रो लोकले गरेको थियो, सुनौँ है त उहाँको मुखबाट।
हाम्रो अलैँची बारी रोपेको हो, मेरो छोराले छोरीले अलैँची बारी थियो, खेत थियो, बारी थियो। आउलमा फेरि जग्गा किनेर खेत बारी बनाएर घर बनाएर आरा काटी च्याएर लाएर गरेको छोरीले हिँड्नु पर्यो,
साह्रै दुःख लागेर आउँछ, मुटु नै रुन्छ नि।
हामी दुईपट्टि भएर बसेका थियो, डाँडा परी जय साइली छोरी कान्छी छोरी बाबु बसेको, जेठा छोरा वरिदोरी हेरचाह गर्ने, म आँखा नदेख्ने भएर यता डाँडा वरिको जग्गा खेत बारी किनेर घर बनाएर यो जेठी बुहारी कान्छी बुहारी हामी बसेका छ। म चाहिँ हिँड्नु सकुन्जेल डाँडा वरिपरि गरेँ, हिँड्नु नसकेपछि वरि छन्क्यो
छन्किनु भयो।
अनि छोराले बाबु बोकेर लान्छु तिमीलाई, जाउँ उतै अस्पताल पनि साम्ची जानुपर्छ, नजिक पर्छ, यो टाढो बाटो हिमाल काटेर साह्रो छ भन्दा म जान्दिनँ यहीँ बस्छु निको हुन्छु भन्यो अरे छोराले। अन्त बाबुलाई चिन्ता गरी के गरी सन्च पारिराखेर खेत रोपिराखेर उहाँको रोपिराखेर आयो। अनि यताको खेत रोप्नु चाहिँ हरिराखेको छ, यो नानीहरूले सबैले गरेर खेती उगास्यो। छोरा आएपछि अब कोदो रोप्नु पर्छ, खेत त रोप्यो, कोदो बाजो मार्नु पर्छ है भनेर छोराले कोदो रोप्नु मकै भाँचेर बारी जोत्दै गर्दाखेरि त्यो आए नि त बाहिर जानु अरे कता के हो के भन्छ भन्छ नि
आन्दोलन भयो भनौँ न
भयो, सब पैसा त्यो हिँडे गुटुटो ल तँदै गुरु जति बस है ए हामी त हिँड्छ अहिले आउँछ पक्रिने मान्छे भनेर डर देखाए। आमा आमा के गरौँ भने त्यहाँ तल खोला सम्झा विचार गर्न त हो, साथीहरू बाँच्ने छ कि बा खोला तरहरू गयो कि भन्दा त गोरु फुकाइ राख्यो अरे र भात पनि नखाइकन छोरा त खोलामा साथीहरू हेर्नु गएको त्यो चाहिँ लगेछ इन्डिया तरी गएछ है।
होइन यस्तो पनि हो नि त, त्यहाँ बस्ने पनि उपाय थिएन नि त
छैन।
अनि नि आमा एउटा कुरो, जस्तै अब यहाँले घरका कुराहरू पनि गर्नुभयो, त्यसरी पनि छोडियो भुटान होइन, अब भुटान पछि जुन नेपालको बसाई 18-20 वर्ष बस्यो होइन,
अन्नन भागै बेलादेखि उठाइहाले नि अन्त
सिक्किम भुटान नेपाल निकै लामो लामो समय बस्नुभएछ तपाईँ त होइन, कुन ठाउँ चाहिँ ज्यादा सम्झिरहनुहुन्छ तपाईँ सपनामा देखिरहने कुन ठाउँलाई चाहिँ अलिकति तपाईँ चाहिँ
नेपाल अलिअलि देख्छ अन्त खालि भुटानै मात्रै देख्छ,
खालि भुटान देख्छ,
सुकिम देख्छ अलिअलि
अलिअलि सानोमा जन्मेको
सानोमा खेलेको बढेको हुर्केको ठुलो भएर पनि छोराछोरी कोही के जन्मेको दुःख गरेको सम्झिन्छ।
त्यति हुँदै सिक्किममा बस्नुभयो, भुटानको बसाई भयो, त्यसपछि नेपालमा यति वर्ष बस्यो 19 वर्ष यति बसाई भयो, त्यसपछि अहिले अस्ट्रेलियामा आइपुग्यो, कस्तो लागिरहेको छ नि अस्ट्रेलिया चाहिँ?
अब खानु पाइरहेछ, लाउनु पाइरहेछ, राम्रै भन्नु पर्यो, किनभने हामी मात्र होइन दुनियाँ आयो सबै आउँदाखेरि राम्रै होला।
तपाईँको छोराछोरी कति भए, नाति नातिना सम्झिनुहुन्छ कति भयो होला अहिले?
मेरो जेठा छोराको 3 भाइ छोरा 2 बहिनी नातिन छ, 5 जना। कान्छा छोराको 1 छोरी छ। छोरीहरूको त जेठीको 4 बहिनी छोरी 1 भाइ छोरा थियो। छोरा मरेको, छोराको नानीहरू 3 जना छ। माइले छोरीको 1 भाइ छोरा 2 बहिनी छोरी, काँगी छोरीको 2 बहिनी छोरी छ। माइले छोरीको नातिनीको त जय जन्म भयो, मेरो त खलाती, म त कुबरी बोधु भएन। जेठा नातिको 2 जना छ पलाते, यहाँ
हजुर
यहाँ आएर जन्म पोहोर, एउटा एउटा नेपालमा जन्मेर ल्याएको छ।
भनेपछि त अब 96 वर्षको हुनुभयो, नाति नातिना पलातिनी, अनि के भन्नुभयो, खलाती पनि?
खलाती 1 जना भयो, पलाती चाहिँ 27 जना छ।
अनि यसरी नै पहिले पहिले के हुन्छ भने छोरा छोरी भयो, अनि नाति नातिना, अनि त्यसपछि पलातिनी,
पलाती मात्रै नै 27 जना।
अनि पलाती पछि चाहिँ के हुन्छ? खलाती कतिजना?
एउटा।
यो त कहाँ पुगो पुगो नि त। भनेपछि तपाईँ यति वर्षसम्म बाँच्नु भएको छ होइन, कतिको आफूलाई खुसी अथवा कतिलाई सुखी सम्झिनुहुन्छ तपाईँलाई, कतिको भाग्यमानी ठान्नुहुन्छ?
अब त्यो त कोहीलाई सुखी होला, कोहीलाई दुखी होला, कोहीलाई राम्रो होला, कोहीलाई नराम्रो होला, अर्काको मनको कुरा हामीले जान्दैन।
तपाईँलाई चाहिँ?
मलाई चाहिँ त खुसी लाग्छ,
खुसी लाग्छ। अब यो रेडियो कार्यक्रम सुनेर बस्ने अब धेरैजनाले सुन्छन् कार्यक्रम, अब तपाईँका पलातिनीले पनि सुन्छन्, पलाती पलातिनी, तपाईँका हामी जत्रा उमेरका त छोरा छोरी नाति नातिना भयो नि त, ती सबै नाति नातिना, तपाईँका मात्रै नभएर 27 जना मात्रै नभएर जो कार्यक्रम सुन्छन् सबै नाति नातिना पलाती पलातिना भयो नि त, के भन्नुहुन्छ त, के आशीर्वाद दिनुहुन्छ?
राम्रो गरेर खाओस्, राम्रो पढोस्, यो ठाउँको रकम के छ, यो ठाउँको थिटिरिटी के छ, त्यही गर्नु पर्यो नि त, गरेर राम्रो गरी खाओ, नानी हो भन्छु म त, के भन्नु र, अब आफूले गरेर खाने उपाय छैन,
छैन, राम्रो गरेर खाओ।
तिमीहरूको पाला आयो, तिमीहरूको पाला, नानी हेर्ला, कुखुरा हेर, बाख्रा हेर, गाई हेर, त्यता भयो, घाँस काट्नु जा, दाउरा टिप्नु जा, त्यो भयो। वर्ष दिनमा एउटा लुगा पाउँथ्यो, बल्ल 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 कहिले दसैँ आउँछ र लुगा दिन, हेर नानीहरूले कहिले दसैँ आउँछ हामी लुगा लाउनु अनि धानको भात खानु भन्थ्यो त्यति बेला। अहिले त मकैको भात देख्नु छैन, नराम्रो बाटोमा जुगा झरीमा हिँड्नु छैन, जङ्गल फानेर हिँड्नु परेको छैन। उहिलेको जमानामा बोरा ओढेर जङ्गल फाँडेर हिँड्नु पर्थ्यो, जुगा यति लाग्थ्यो, भुस्ना लाग्थ्यो, बुङ बुङ। अहिले त सोको छ नानीहरूलाई, र तिमीहरूको पालामा यस्तो राम्रो आयो, राम्रो गर, राम्रो खाऊ, राम्रो सुधार, राम्रो पढो, आज सब जान्दिन।
तपाईँसँग धेरै मजाको गफ भयो, लामो गफ पनि भयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी सबै रेडियो कार्यक्रमका साथीभाइबाट।
धन्यवाद आउनु भयो, मैले पनि जानेको र बुझेको सामान सम्झेको सामान भने अब धन्यवाद भयो।
वास्तवमा यो इन्टरभ्यू उहाँको मेमोरी 96 वर्षको हजुरआमा यानि कि आमाको यस्तो राम्रो मेमोरी सोच्न सक्नुभएको यो कुरा चाहिँ ज्यादै आश्चर्य छ होइन त। अब कार्यक्रममा हामी यो आश्चर्य सँगसँगै एउटा
भुटान
अपडेट जुन रहेको छ
हामीसँग
छिटो छिटो जान्छ, किनकि निकै लामो छ भुटान अपडेट, त्यसमा चाहिँ छिटो छिटो जानै पर्ने हुन्छ। चुनाव आयोगले तोके अनुसार गत मङ्गलबार ड्रुक फेन्जम सोकफाक र पिपल्स डेमोक्रेटिक पार्टीले जुलाई 13 हुने दोस्रो चरणको चुनावको लागि उम्मेद्वारी दर्ता गरेका छन्। बुधबार आयोगले दुवै पार्टीका 1-1 जना उम्मेद्वार अयोग्य भएको घोषणा गर्यो। डिपिटीको टासिगाङ जिल्लाको राधी सेक्ठाङ चुनाव क्षेत्रको उम्मेद्वार जिग्मे ठोल्छिम र पीडीपीका पेमा गासेल जिल्लाको न्यानोङ सोमार चुनाव क्षेत्रको उम्मेद्वार जिग्मे ड्रुक्पालाई चुनाव लड्न अयोग्य घोषणा गरिएको हो। जिग्मे ठोल्छिमले उम्मेद्वारी दर्ता गर्दा सेक्युरिटी क्लियरेन्स सर्टिफिकेट बुझाएका थिएनन् भने जिग्मे ड्रुक्पाले उम्मेद्वारी दर्ता गर्ने आफ्नै उपस्थिति नभएका कारण अयोग्य भएका हुन्। अघिल्लो चरणमा डीसीटीको उम्मेद्वार बनेका पेमा वाङछुक अब पीडीपीको उम्मेद्वार हुने भएका छन्। प्रथम चरणको चुनावमा हारेको पार्टी ड्रुक नेमरुक सेम्फा सोक्पाका साथ उम्मेद्वार छोपाका सात उम्मेद्वार पीडीपीका उम्मेद्वार बनेपछि डीपीटीले त्यसको विरोध गरेको छ, तर चुनाव आयोगले त्यसो गर्न मिल्ने बताएको थियो।
डीएनटीकी प्रेसिडेन्ट दोर्जी छोडेन अब पीडीपीको उम्मेद्वारका रूपमा टासीगाङ जिल्लाको थ्रिमसिङ क्षेत्रबाट लड्ने छिन्। जिग्मेश केनपो रिप्लेस खेसाङ वाङमो इन मंगर। सोही जिल्लाको खाङलुङ सेमखार जोङरोङ चुनाव क्षेत्रको पीडीपी उम्मेद्वार नर्बु वाङछुक रहनेछन् भने राधी सेक्ठाङ चुनाव क्षेत्रका उम्मेद्वार किन्ले दोर्जी बनेका छन्। त्यस्तै जेमगाङ जिल्लाको बर्डो ट्रोङ क्षेत्रको नयाँ उम्मेद्वार लिखे दोर्जी, जेमगाङ जिल्लाको पाङबाङ क्षेत्रको नयाँ उम्मेद्वार छिरिङ र साम्रुक जोङखर जिल्लाको जोमर साङ्खा माटसाला क्षेत्रका नयाँ उम्मेद्वार साङ्गे दोर्जी रहेका छन्। गत सातादेखि हामीले हरेक साता पाँच जिल्लाका दुवै पार्टीका उम्मेद्वारको नाम दिने प्रयास गरेका छौं। आज पनि हामीले थप पाँच जिल्लाका उम्मेद्वारको नाम लिएर आएका छौं। नाम यस प्रकार छ।
डिस्ट्रिक्ट लोङसे जम्मा त्यहाँका भोटर रहेका छन् 15,922। चुनाव क्षेत्र गेन्जुर मेन्जे पोलिटिकल पार्टी डीपीटी क्यान्डिडेट चाहिँ कर्मा राङदोल रहेका छन् भने उहाँको शिक्षा ब्याचलर अफ आर्ट्स इङ्ग्लिसमा अनर्स गर्नुभएको छ। पोलिटिकल पार्टी पिपल्स डेमोक्रेटिक पार्टी पीडीपी र अर्को त्यसका चाहिँ उम्मेद्वार लोबछ्याङ दोर्जी र ऊ चाहिँ युवा कोअर्डिनेटर हुनुहुन्थ्यो, त्यो पार्टीका संयोजक हुनुहुन्थ्यो। र चुनाव क्षेत्र मेन्बी सेङ्खारका पोलिटिकल पार्टीबाट ड्रुक डीपीडी क्यान्डिडेट रहेका छ उम्मेद्वार छेरिङ थेन्जिङ र उहाँको शिक्षा रहेको छ बीई इन टेलिकम डिप्लोमा इन इलेक्ट्रोनिक इन्जिनियरिङ। र अर्को रहेको छ पोलिटिकल पार्टी चाहिँ पिपल डेमोक्रेटिक पार्टी पीडीपी र त्यहाँका उम्मेद्वार रहेका छन् एसए दोर्जी र उहाँको शिक्षा चाहिँ एमएससी।
त्यसै गरी मंग डिस्ट्रिक्टमा टोटल भोटर्स 31,926 थिए भने चुनाव क्षेत्र रहेको छ डिम्से नाङसङ। पीडीपीका क्यान्डिडेट रहेका छन् भने डीपीटीका क्यान्डिडेट रहेका छन् उगेन वाङदी र उहाँको क्वालिफिकेसन रहेको छ मास्टर अफ ल, पोस्ट ग्रेजुएट डिप्लोमा इन नेसनल ल, ब्याचलर अफ आर्ट्स इन इकोनोमिक्स। त्यसै गरी पीडीपीका क्यान्डिडेट रहेका छन् छिरिङ दोर्जी र उहाँको क्वालिफिकेसन रहेको छ बीबीएम। त्यसै गरी कन्स्टिट्युन्सी मंगरमा डीपीटीका क्यान्डिडेट रहेका छन् कर्मा लामो र उहाँको क्वालिफिकेसन रहेको छ ब्याचलर अफ आर्ट्स इन साइकोलोजी। र डीएनटीका क्यान्डिडेट हुनुहुन्छ जिङमे जेम्पो र उहाँ पनि फर्मर जज डीएनटीका भाइस प्रेसिडेन्ट हुनुहुन्थ्यो। चुनाव क्षेत्र केङखार वेरिङग्लाबाट डीपीटीबाट ड्रुक रिन्जेन गेम्सो हुनुहुन्छ क्यान्डिडेट भने त्यसै गरी पीडीपीबाट सोनाम जाम्सो हुनुहुन्छ जसको क्वालिफिकेसन रहेको छ बीएससी।
र त्यसै गरेर चाहिँ हामी पारो डिस्ट्रिक्टको कुरा गर्दैछौँ र 17,257 यानि कि 257 रहेको छ 57 भोटर्सहरू रहेको र चुनाव क्षेत्र लामख्योङ वाङछ्याङ रहेको छ भने त्यहाँका चाहिँ पोलिटिकल पार्टी ड्रुक सेन्जम सोक्पा डीपीटी र उम्मेद्वार ख्यान्डु वाङछुक र उहाँको शिक्षा रहेको छ ब्याचलर अफ आर्ट्स इङ्ग्लिस अनर्स गरेको छैन। पोलिटिकल पार्टीमा चाहिँ पिपल्स डेमोक्रेटिक पार्टी र त्यहाँको उम्मेद्वार उगेन छेरिङ उहाँको शिक्षा रहेको छ पोस्ट ग्रेजुएट डिप्लोमा इन फिल्म एडिटिङ र उहाँ चाहिँ हुनुहुन्थ्यो फर्मली नेसनल काउन्सिल मेम्बर पनि हुनुहुन्थ्यो। र चुनाव क्षेत्र डोगा साबाको चाहिँ पोलिटिकल पार्टी डीपीटी क्यान्डिडेट सेक्सो दोर्जी उहाँको शिक्षा ब्याचलर अफ कमर्स। पोलिटिकल पार्टी पिपल्स डेमोक्रेटिक पार्टी पीडीपीबाट क्यान्डिडेट खेजाङ वाङमो र उहाँको शिक्षा ब्याचलर्स डिग्री इन आर्ट्स।
त्यसै गरी पुनाखा डिस्ट्रिक्टबाट टोटल भोटर्स एकदमै माफमा गर्नुहोला टोटल भोटर्स 15,542 रहेका छन् भने चुनाव क्षेत्र रहेको छ जिङमुखा छोइङवाङ। उहाँ पोलिटिकल पार्टी डीपीटी पोलिटिकल पार्टीबाट डाक्टर सोनाम वाङगेल वाङ चाहिँ क्यान्डिडेट रहनुभएको छ अनि उहाँको क्वालिफिकेसन पीएचडी नेचुरल रिसोर्स पोलिसी भनेर भन्नुभएको छ। त्यसै गरी पोलिटिकल डीपीडीपीबाट छिमी दोर्जी रहनुभएको छ भने क्वालिफिकेसन एडभान्स डिप्लोमा इन एजुकेसनल प्लानिङ एन्ड म्यानेजमेन्ट बीइडी भनेर भन्नुभएको छ। त्यसै गरी चुनाव क्षेत्र खाब्जी ठालोबाट डिप डिपिटीबाट नामगे दो पेन्जोर रहनुभएको छ क्यान्डिडेट पनि उहाँको क्वालिफिकेसन रहेछ मास्टर्स इन बिजनेस त्यसै गरी पिडिपीबाट डोकपु रुकपा रहनुभएको छ क्यान्डिडेट पनि उहाँको क्वालिफिकेसन रहेको छ मास्टर्स इन एग्रिकल्चर
र त्यसै गरेर चाहिँ पेमा कसलबाट 24,287 जनाले चाहिँ भोट दिएका छन् चुनाव भोटर्स रहेका छन् चुनाव क्षेत्र खाराङ योरुङ र पोलिटिकल पार्टी डिपिटी क्यान्डिडेट च्याङले दुक्पा र उहाँको क्वालिफिकेसन मास्टर इन एजुकेसन पोलिटिकल पार्टी पिपल्स डेमोक्रेटिक पार्टी पिडिपी र क्यान्डिडेट ट्यासी नर्बु क्वालिफिकेसन मास्टर इन एजुकेसन रहेको छ भने चुनाव क्षेत्र नाजुङ सुमारको चाहिँ पोलिटिकल पार्टी रहेका छन् ड्रुक स्याङसोङ डिपिटी र क्यान्डिडेट जिग्मे वाइटिङले र उहाँको शिक्षा मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन पोलिटिकल पार्टी पिपल्स डेमोक्रेटिक पार्टी र पेमा वाङछुक चाहिँ उम्मेद्वार भनेदेखि मास्टर इन लिगल स्टडिज गरेका छन् र चुनाव क्षेत्र नागलामबाट चाहिँ ड्रुक पिडिपी डिपिटी रहेको छ भने क्यान्डिडेट सोइडा जाम्सो उहाँको शिक्षा मास्टर इन इन्भाइरोमेन्टल साइन्स पोस्ट ग्रेजुएट डिप्लोमा इन एकाउन्टेन्ट टेक्निसियन ब्याचलर अफ कमर्स र पोलिटिकल पार्टी पिडिपी क्यान्डिडेट सेराप सामसु र उहाँको शिक्षा बिए इन इकोनोमिक्स एन्ड जियोग्राफी रहेको छ कार्यक्रम सुन्नुभयो तपाईँले साथ दिनुभयो एक घण्टासम्म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो अलिकति हतार हतारमा हामीले सिलासमा इन्डिङ गरेका छौँ त्यसको लागि हामी क्षमा प्रार्थी छौँ यो गीत तपाईँलाई छोड्दै हामी भने बिदा हुन्छौँ
हवस् त श्रोता साथी तपाईँको
साथ राम्रो होस्
व्यस्त होस्
हस्
Oh yeah, this one's a love song, and I feel like a teenager all over again for you, girl. Come on, introducing Sasi, Praveen, Darshana, DJ Sagun Productions, and it's me, the G.
Do I boss too much at the herbal Tina? I din so miru nayan bhari kina, maya. पहिलो भेट मै सँगाल्यो यो मनमा खोपिदियो नाम तिमीले त्यो कमल छातीमा थाहा थियो तिमी हेर्दै थियो मेरो आँखामा मतलब बेबी यु आर फ्याबुलस त्यो गुण चोलीमा उभिएको थिएँ तिम्रो सामु लगे ढाका टोपी एभ्रीबडी जेलस हेर वी मेक अ प्रॉफिट जो वी साइड माया को अर्थ सिकायो तिमीले बेबी यु कैन अलवेज बी माई जुलियट एन्ड अलवेज बी अ रोमियो सम्झेर बस्छ तिमीलाई हेर्दै तिम्रो फोटो सानो पीडा हुँदा मुटु किन रोको I'm not a player baby छ मेरो माया छोको तिमीसँग जीवन बिते प्राण त्याग्नेछ धोको जब पनि तिमीलाई देख्छु मनले एउटै गीत गाउँछ बसमा छैन आज मेरो मन I'm a one girl man baby never play a game I'm a down on my knees let me be your last man किन सक्दिन ती यादहरू बिर्सन आगमनले जीवन